الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألا إن أولياء الله خوف عليهم ولا هم يحزنون. الله رب العزة نے اپنی طرف آنے کے دو راستے رکھے ہیں. ایک وہ راستہ ہے کہ جس سے انسان اللہ تک پہنچ جاتا ہے، اور دوسرا وہ راستہ ہے کہ اگر انسان اس چیز کو سوچ کر کے دیوانہ وار اس کے پیچھے نہ بھاگے تو وہ بھاگتا ہی رہتا ہے لیکن اللہ کی ذات سے محروم رہتا ہے. کیونکہ دیوانے کا کام کیا ہے؟ بغیر بات سن لی اور عمل کر لیے. اور فرزانے کا کام کیا ہے؟ بات سن لی اور اس پر پھر دلیل بھی طلب کرتا ہے. آج ہمارا حال یہی ہے کہ ہم بزرگوں سے باتیں سنتے ہیں یا قرآن و سنت کی کوئی بات کی جاتی ہے تو فوراً کہتے ہیں اس کی دلیل کیا ہے. صحابہ نے اللہ کے نبی علیہ الصلوۃ والسلام سے کبھی دلیل طلب نہیں کی، کبھی دلیل طلب نہیں کی، جو سن لیا کیونکہ حق ہے. وما ينطق عن الهوى ان هو الا وحی یوحى. اللہ نے فرمایا کہ آپ کوئی بات ایسی کرتے ہی نہیں ہیں، آپ جو بھی کلام کرتے ہیں ان هو الا وحی یوحى، وہ اللہ کی طرف سے وحی ہوتا ہے. یعنی کلام نبوت کو بھی اللہ نے وحی سے تعبیر کیا. آج ہم مشائخ کے پاس جاتے ہیں، اپنے اکابرین کے پاس جاتے ہیں وقت لگانے، یہاں خانقاہ میں اس وقت کئی ممالک کے لوگ وقت لگا رہے ہیں. تو دوست، میں یہی عرض کرنا چاہتا ہوں کہ ہم اولاً دن، پہلے دن اپنی نیت درست کریں، اولاً دن اپنی نیت کو درست کریں. کیا نیت کریں؟ کہ کسی طرح اللہ تعالیٰ میری اصلاح فرما دے، جب میں جاؤں تو خالی ہاتھ نہ جاؤں بلکہ جو میں لینے کے لیے آیا ہوں وہ میں لے کر کے جاؤں. اور نمبر دو، جو ابھی اشعار پڑھے گئے، یہ حضرت شاہ عبد الغنی صاحب خودپوری رحمۃ اللہ علیہ کی شان میں دادا نے کہے تھے اس وقت، اور حضرت والا حضوری حضرت معاشا الحق صاحب رحمۃ اللہ علیہ نے ایک دفعہ فرمایا کہ آج سے 200-300 سال پہلے جس طرح لوگ اپنے مشائف کی خدمت کیا کرتے تھے، میں نے اپنی آنکھوں سے اختر کو شاہ صاحب کی خدمت کرتے ہوئے دیکھا. اس طرح تو یہ چیز ملتی ہے خدمت سے. انسان جتنی خدمت کرتا ہے، ایک انسان کہتا ہے کسی اللہ والے کے پاس آ کر کے کہ میرے لیے دعا کر دیجئے، یہ بھی ثابت ہے. لیکن بعض بزرگوں نے کیا فرمایا؟ فرمایا دعا کی درخواست کی ضرورت ہی نہ پڑے، اتنی خدمت کرو دل سے خود بخود دعا نکل جائے. ایک انسان کیا کہہ رہا ہے کہ میری یہ دعا کر دیجئے، مسنون ہے، اس نے دعا کر دی. لیکن ایک انسان ایک زبان سے کچھ نہیں کہہ رہا لیکن اتنی خدمت کی کہ خود بخود دل سے دعا نکل گئی. تو اس دعا میں اور اس دعا میں زمین آسمان کا فرق ہوتا ہے جو خود بخود زبان سے نکل جاتی ہے. ایک انسان اگر پیاسا جا رہا ہو، اس کو پیاس لگی ہو، اچانک کوئی انسان اس کو پانی پیش کر دے تو پینے کے بعد وہ دعا کی درخواست نہیں کرتا، لیکن پینے والا خود اس کو دعا دیتا ہے کہ اللہ تعالیٰ الحمدللہ الذی اطعمنا وسقانا، اللہ تعالیٰ تجھے بھی کھلائے اور پلائے اسی طریقے سے جس طریقے سے تو نے مجھے پلایا، اللہ تجھے جنت میں اس طرح پلائے. یا جو دعا اس کو یاد ہوتی ہے وہ دعا دیتا ہے. کس لیے؟ حالانکہ اس نے دعا کی درخواست نہیں کی، اس نے تو صرف پانی رکھا لیکن طلب زیادہ تھی. تو جب مشائخ کے پاس آئے تو وہاں جتنا ادب اور احترام سے رہے گا، جتنا ادب سے رہے گا، جتنا گناہوں سے بچ کر کے رہے گا اس شیخ کے پاس، باہر تو بچ رہی ہے لیکن خانقاہ کیا ہے؟ یہ ایک اسپتال ہے، یہاں علاج کیا جاتا ہے. علاج کس کا؟ نفس کا علاج کیا جاتا ہے، روگ کی بیماریوں کا علاج کیا جاتا ہے کہ تمہارے نفس کے اندر کیا کیا بیماری ہے. اللہ والوں کے پاس یہ ظاہری نظر نہیں ہوتی، ہماری طرح ان کی نظر ظاہری نہیں ہوتی، وہ باطنی نظر سے دیکھتے ہیں. ہم تو ظاہر نظر سے دیکھتے ہیں، ہاں یہ انسان ہے، 6 فٹ کا، اس کا یہ قد ایسا ہے، اس کی ظاہری شکل و صورت ایسی ہے، یہ ایسا ہوگا. لیکن اللہ تعالیٰ اپنے اولیاء کو ان کے مجاہدات کی برکت سے اور ذکر کی برکت سے اور گناہوں کو بچنے کا کہ غم اٹھانے کی برکت سے اللہ تعالیٰ جو چیز ان کو عطا فرماتے ہیں تو وہ آنکھوں سے نہیں بصارت سے نہیں بصیرت سے دیکھتے ہیں. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی مجلس میں شخص آیا اور حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی مجلس ہو رہی تھی. جیسے ہی وہ شخص داخل ہوا تو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے کیا فرمایا, فرمایا ما قالوا بأقوام يترشعوا بأعينهم الزنا, کیا حال ہے ایسی قوموں کا کہ جن کی آنکھوں سے زنا ٹپک رہا ہے. حالانکہ اس نے بتایا نہیں کہ میں کیا کر کے آیا ہوں, لیکن حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ شکل دیکھتے ہی پہچان گئے, شکل دیکھتے ہی پہچان گئے. اور پھر لیکن اس کی عزت نفس کا کیا خیال کیا کہ اس کی طرف اشارہ نہیں کیا, پوری قوم پر تقسیم کر دیا تاکہ کوئی یہ نہ سمجھے کہ میں تو مبرہ ہوں, یا اس کے دل میں یہ نہ آئے کہ یہاں آ کر کے مجھے صفت اٹھانی پڑی. لہذا یہ نبی علیہ الصلوۃ والسلام کے صحابہ کی اللہ تعالیٰ نے جو چیز ان کو عطا فرمائی تھی وہ کیا چیز ہوگی, اس کی یعنی ادب بھی کیا لیکن اس کو خبردار بھی کر دیا کہ جو انسان, یہی حال اللہ والوں کا ہوتا ہے, چہرہ دیکھ کر کے بتا دیتے ہیں لیکن کبھی بولتے نہیں اور کبھی بول دیتے ہیں. چہرہ دیکھ کر معلوم ہو جاتا ہے یہ کیا گناہ کر کے آ رہا ہے, کیوں دل کی آنکھ سے دیکھ رہے, قلب کی آنکھ سے. آج ہم اپنی ظاہری آنکھ سے دیکھ کر ظاہری چیزوں کے اوپر بھروسہ کر کے اللہ تعالیٰ سے ہمارا بھروسہ اٹھ گیا. آج ہم نے اللہ تعالیٰ کی ذات کے اوپر سے بھروسہ چھوڑ دیا. کوئی بھی پریشانی آ جائے, کوئی مشکل آ جائے, اللہ کی ذات کی طرف ہم لوگ رجوع کرتے وقت انتہائی آخری درجے میں جا کر رجوع کرتے ہیں. جبکہ کوئی مشکل آتی تھی, حدیث میں آتا ہے اللہ کے نبی علیہ الصلوۃ والسلام کو کوئی مشکل پیش آتی تھی, یہاں تک کہ اگر جوتے کا تسمہ بھی ٹوٹ جاتا تو اللہ کے نبی علیہ الصلوۃ والسلام پہلے اللہ تعالیٰ سے مانگتے پھر اس کو سلواتے. تو آج ہمارا یہ حال ہے کہ ہم اسباب میں اتنے پڑ گئے کہ مسبب الاسباب کو بھول گئے. بیمار ہوتا ہے, بیمار ہونے کے بعد پہلے یہ دعا نہیں کرتا کہ اللہ مجھے شفا عطا فرما, پہلے ڈاکٹر کے پاس بھاگتا ہے, دوائی لیتا ہے, پھر جب دیکھتا ہے کہ اب نہیں ہو کوئی امید ہو رہی شفا ہونے کی تو پھر کہتا ہے چلو اب اللہ والوں کے پاس جا کر کے دعا کرا لوں. دعا قبول ہے لیکن ہر چیز کا اللہ تعالیٰ نے ایک قاعدہ ایک ضابطہ دیا ہے. انسان اگر ہمارے ملک کے اندر محکمہ پولیس بھی ہے, محکمہ فوج بھی ہے, ڈاک بھی ہے, جس محکمے میں جانا چاہتا ہے اس محکمے کا الگ ضابطہ ہوتا ہے, الگ وردی ہوتی ہے, الگ اس کا اختیار دیا جاتا ہے اس کو. ایسا نہیں ہو سکتا کہ جو آرمی میں رہنے والا ہے اس کے اور پولیس والوں کے اختیار برابر ہوگا, اور پولیس والے اور ڈاکیے کے اختیار برابر ہوگا. تو اللہ تعالیٰ نے جو ہمیں بھیجا دنیا کے اندر, اللہ نے دوسری قوموں سے ہٹ کر ہمیں ضابطۂ حیات عطا فرمایا کہ نبی علیہ الصلاۃ والسلام نے وہ ضابطۂ حیات ہمارے سامنے بیان بھی فرمایا اور اس کے بعد اس پر عمل کر کے بھی دکھلایا کہ دیکھو زندگی اس طرح گزاری جاتی ہے. یہی مشاکل یہی مسائل صحابہ پر بھی آئے لیکن صحابہ نے کس خندہ پیشانی سے اس کو قبول کیا. آج ہم تھوڑی سی پریشانی پر پریشان ہو جاتے, جب پریشانی آئے تو پریشانی کو مت سوچو کہ پریشانی کتنی بڑی ہے, بلکہ پریشانی کو یہ بتاؤ کہ تجھے دور کرنے والا تجھ سے بہت بڑا ہے. اللہ تعالیٰ کی ذات جب پریشانی مٹانے پر آتی ہے, تعالیٰ نے ارشاد فرمایا, فرمایا اللہ تعالیٰ جب چاہتے ہیں تو کانٹوں کے اندر ہٹا دیتے ہیں اور جب چاہتے ہیں تو پھولوں کے اندر رلا دیتے ہیں. حضرت یوسف علیہ السلام کو قید ہو رہی ہے, قید میں ڈالا جا رہا ہے اور حضرت یوسف علیہ السلام کیا کہہ رہے ہیں, رب السجن احب الی مما يدعونني الی, یا اللہ جس جیل کی طرف مجھے بھیجا جا رہا ہے میں اس کام سے بچ کر آپ کے لیے جیل میں جا رہا ہوں, لہذا یہ جیل مجھے محبوب نہیں ہے, احب ہے, یعنی سب سے زیادہ پسندیدہ چیز یہ کہ میں جیل چلا جاؤں لیکن آپ کو ناراض نہ کروں. تو دادا نے فرمایا کہ وہ اللہ جس کے راستے کے قید خانے احب ہے اس کے راستے کی گلستہ کیسے ہوں گے. انسان یہ سوچے, اللہ تعالیٰ نے ہمیں یہ چیزیں مشائخ کی صحبت سے ملتی ہیں, अल्लाह वालों की सोहबत से मिलती है, उनके पास आने जाने से मिलती है, उनके पास बैठने से मिलती है और अपने हालात की खबर करने से भी मिलती है। पहचान लिया उसने कि ये फला गुनाह करके आया, लेकिन वो खुद छुपा रहा है। शेख चाहता है कि वो खुद इस तरह करे कि उसने क्या गुनाह किया है, उसको तहरीरन लिख करके दें। हमारे हजरत वाला क्या हरदोई में और यहाँ भी दादा हर से यही फरमाते थे, कम से कम महीने में एक खत तो लिखो। और खत लिखने का तरीका क्या है? फरमाया सफा लो, उसको बीच में से मोड़ लो, जब उसमें धार बन जाए फरमाया इस तरफ अपना अहवाल लिख दो, मुझसे आज इस महीने में जिक्र का इतना नागा हुआ, फला फला गुना हुआ, और इस तरफ खाली छोड़ दो जवाब के लिए। फरमाया हालात की इत्तला नहीं करते, फिर उसके बाद क्या कहते हैं, हम तो अल्लाह वालों के पास इतने अच्छे से जा रहे हैं, हमें आज तक फायदा ही नहीं हुआ। कैसे फायदा नहीं हुआ? कि हमने अपने फायदे की फिक्र खुद नहीं की। एक इंसान डॉक्टर से दोस्ती कर ले, क्या उसका सारी बीमारियां खत्म हो जाएंगी? बोलो भाई, बीमारियां खत्म नहीं होंगी। क्यों? डॉक्टर की दोस्ती काफी नहीं है, डॉक्टर को जाकर अपना मर्ज बतलाए कि मुझे ये बीमारी है, तब वो दोस्त डॉक्टर उसको दवा देता है, तब उसको शिफा होती है। और अगर वो ये कहे कि खाली दोस्ती काफी है, तो हर अकलमंद इंसान क्या कहेगा? अबे बेवकूफ, डॉक्टर की दोस्ती खाली काफी नहीं है। अगर दोस्ती काफी होती तो डॉक्टर ने तो डॉक्टरी पढ़ी है, वो खुद क्यों बीमार होता? एक डॉक्टर खुद बीमार होकर के जा रहा है दूसरे डॉक्टर से इलाज कराने। तो इंसान अल्लाह वालों के पास जाता है, वक्त लगाता है, उनके सहबतों के अंदर रहता है, लेकिन कमा हक बहु जिस तरीके से रहना चाहिए उस तरीके से नहीं रहता। हम मोहब्बत करते हैं, बारह में बता चुका हूँ कि हमारे अंदर मादा मोहब्बत है, हम मोहब्बत करना चाहते हैं, लेकिन क्या चाहते हैं कि जिस तरीके से हम चाहें उस तरीके से शेख मोहब्बत करे। नहीं, तरीका ये नहीं है। तरीका क्या है? शेख जिस तरीके से चाहे उस तरीके से मोहब्बत करो, जिस तरीके से शेख कहे उस बात के ऊपर अमल करो, तब है कामयाबी। और अगर ये चाहे कि मैं अपनी मर्जी चलाऊं, गुनाह ना छोड़ूं, रिबत ना छोड़ूं, लोगों की चुगलियां लगाना ना छोड़ूं, उल्टे सीधे काम ना छोड़ूं, और मैं अल्लाह वालों के पास आता जाता रहूं, मुझे फायदा हो जाए। जब तक अपने मर्ज की मरीज को, जब तक अपने मर्ज की खुद फिक्र नहीं होती, उस वक्त तक उसको शिफा नहीं होती। अल्लाह ताला फरमा रहे कौम, ये तो एक फर्द की बात कर रहा हूँ, अल्लाह ने तो कुरान में क्या फरमाया, इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। अल्लाह ताला ने किसी कौम की हालत उस वक्त तक नहीं बदली जब तक के उस कौम को खुद अपनी हालत बदलने का ख्याल नहीं आया। आप देखें हजरत नूह अलैहिस्सलाम 950 साल तबलीग की, साढ़े 900 साल तबलीग की, लेकिन क्या हुआ? जो लोग ईमान लाए, अल्लाह ताला ने फरमाया ए नूह आप इनको लेकर के निकल जाइए, लेकर के निकल गए। लेकिन वो वही सगा बेटा था, उसने इनकार कर दिया जाने। वही तजरी बिहिम फी मौजिन कल्जिबाल, कुरान पाक में अल्लाह ताला ने हज़रत नूह अलैहिस्सलाम का किस्सा जिक्र किया कि हज़रत नूह अलैहिस्सलाम ने बेटे से कहा कि चल मेरे साथ, तो उसने क्या कहा, मैं पहाड़ी की सबसे ऊंची चोटी पर बैठ जाऊंगा। तो अल्लाह ताला ने क्या फरमाया, वो ये तजरी बिहिम फी मौजिन कल्जिबाल, वो जो मौजे आएंगी वो पहाड़ों जितनी ऊंची होंगी, जितनी ऊंची उस पर पहाड़ी पे चढ़ जाए। फिर हजरत नूह अलैहिस्सलाम, क्योंकि दादा ने फरमाया फितरी मोहब्बत होती है औलाद के साथ कि मेरी औलाद कहीं ऐसा ना हो कि इसकी जिंदगी जाया हो जाए या गुजिया है, ये जहन्नम के अंदर चला जाए। तो हजरत नूह अलैहिस्सलाम ने अल्लाह से दुआ की कि अल्लाह इसको हिदायत अता फरमा। तब अल्लाह ताला ने फिर दोबारा ये आयत नाज़िल फरमाई, क़ाला या नूह इन्नहु लैसा मिन अहलिक, ए नूह ये आपके घर में से नहीं, इसलिए इन्नहु अमलुन गैरु सालिह, इसका अमल नेक नहीं था, लिहाजा आप इसके बारे में मुझसे सवाल मत कीजिए। हजरत नूह अलैहिस्सलाम क्या करते, सगी औलाद थी लेकिन अल्लाह का हुक्म सगी औलाद को छोड़ना आसान बात नहीं होती, लेकिन अल्लाह का हुक्म आया, हजरत नूह अलैहिस्सलाम ने हाथ नीचे कर लिया। नबी अलैहिस्सलाम अपने चचा के लिए कितनी दुआ की, लेकिन क्या हुआ, हिदायत का वक्त नहीं था, हिदायत नहीं लिखी थी। इसीलिए अल्लाह ने फरमाया वलौला फज़लुल्लाहि अलैकुम व रहमतुहु मा ज़का मिनकुम मिन अहदिन अबदा, ए सहाबा अगर तुम पर अल्लाह का फजल ना होता तो तुम्हारा तज़किया कभी भी नहीं हो सकता था, हरगिज़ हरगिज़ नहीं हो सकता था। किसको मुखातिब किया अल्लाह ने, सहाबा को। हालांकि सहाबा खिदमत में किसकी जा रहे हैं, नबी की खिदमत में जा रहे हैं, और नबी भी कौन सा नबी है, जो सैयदुल अंबिया है, तमाम नबियों का सरदार है। तो अल्लाह ताला ने फरमाया ये दरवाजा अंदर तो मुस्तक आना है, लिहाजा अल्लाह ताला का फजल। दादा ने फरमाया अल्लाह से अल्लाह के फजल से अल्लाह का फजल मांगो, अल्लाह की रहमत से अल्लाह की रहमत मांगो, अल्लाह की मशीयत से अल्लाह की मशीयत मांगो। फरमाया फिर देखो ये रास्ता किस तरह आसान होगा। आज हमसे गुनाह क्यों नहीं छूटते, इबादत मुस्बता के लिए हर इंसान तैयार है। अगर कहा जाए नवाफिल है, आगे अब रमजान का महीना शुरू होने वाला है, फिर अखीर अशरे के अंदर तरावियों के बाद लोगों ने आजकल एक रिवाज बना लिया कि कुरान करीम पढ़ा जाता है, पढ़ने वाला अकेला खड़ा, उसके पीछे सुनने वाला एक, महल्ला पूरा पीछे बैठा हुआ खाना खा रहा है, बातें कर रहा है। अल्लाह के बंदे कुरान पढ़ रहा है, या तो रखो नहीं इसको, कहाँ शरीयत के अंदर लाजमी है किस तरीके से रखा जाए। और अगर बरकत हासिल करनी है तो फिर चुपचाप बैठो, उसके पीछे खड़े हो, इत्तेदा करो। आज अच्छे अच्छे लोग इस चीज को नहीं समझते, कह रहे अरे वो पढ़ रहा है वो सुन रहा है हमें क्या, वो जब थक जाएगा हम भी शामिल हो जाएंगे। ये कुरान का अदब नहीं है। कुरान का अदब क्या है कि खामोशी से सुनता रहे, उसकी तरफ मुतवज्जे रहे, कोई आइसक्रीम खा रहा है, कोई लतीफे सुना रहा है, कोई गपशप कर रहा है, अल्लाह के कलाम को क्या मजाक बना लिया। फिर कहां से हम पर अल्लाह ताला हम पर रहम फरमाएंगे, जब हमने अल्लाह के हर अहकाम हर हुक्म को मजाक के दर्जे में ले लिया कि फला हुक्म है चले उसको पूरा कर लो। इबादत मुस्बता के अंदर भी हमने इतनी चीजें दाखिल कर दी कि वो दर्जा बिदात पे पहुंच गई। हजरत उमर रजी अल्लाह तआला अन्हु ने अपने दौर के अंदर औरतों के मस्जिद आने पे पाबंदी लगा दी। शिकायत गई, औरतों ने कहा हमारा कसूर क्या है कि हम मस्जिद नहीं आ सकते। हजरत उमर रजी अल्लाह तआला अन्हु की दूर अंदेशी देखिए, हजरत उमर ने फरमाया कि अभी तो तुम पर्दे से आती हो, और उस वक्त का बुरखा कितना होता था। हमारे उस्ताद जिन्होंने जिनसे हदीस पढ़ी फरमाया कि इतना जमीन पर छिड़ता हुआ चलता था वो कपड़ा, मजाल नहीं है कि एक जर्रा नजर आ जाए। फरमाया लेकिन हजरत उमर की बसीरत इतनी थी कि उनको मालूम था कि अगर औरतें मस्जिद के अंदर आएंगी तो इससे जो है क्या होगा, खराबियां पैदा होंगी, इससे खराबियां पैदा होंगी। हजरत उमर ने वही रोक दिया कि अभी से पाबंदी है, जहां सुलह हुदैबिया हुई वो दरख्त कटवा दिया। किस लिए, लोग आकर ज्यारतें कर रहे थे। आज क्या है, औलिया अल्लाह के जो मजारात हैं वहां पर जितनी खुराफात हो रही है, अल्लाह ने उनको क्या मकाम अता फरमाया कि वो क्या चीज उन्होंने दुनिया के अंदर इस्लाम को फैलाने के लिए अपने सब कुछ कुर्बान कर दिया। आज उनके मजारात के ऊपर क्या है, सजदे किए जा रहे हैं, उनके मजारात पर सजदे किए जा रहे हैं, लोग वहां से तबर्रुकन फूल उठा रहे हैं। किस लिए, कि ये फला मजार का फूल है। अरे जालिम आदमी, उससे तेरी नजात नहीं है, तेरी नजात तेरे अमाल से। बोलो भाई नजात किससे, अमाल से नजात है। एक इंसान फूल चुरा करके ले आता है, फूल तो दूर की बात है, अल्लाह के नबी अलैहिस्सलाम तो मदीने में मौजूद थे, फिर भी मुनाफिकीन मदीना क्या उनकी बख्शिश हो गई। आप सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर बाबरकत कोई चीज होगी, कोई वली कुतुब गौस अब्दाल, दुनिया में जितने औलिया है, तमाम अंबिया और जितने औलिया सबको एक पलड़े में रखा जाए, और सैयदुल अंबिया जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को एक पलड़े में रखा जाए तो अल्लाह के नबी अलैहिस्सलाम का पलड़ा भारी हो जाएगा। अल्लाह के नबी मौजूद है लेकिन सहाबा क्या है, صحابہ عمل کے پیچھے بھاگتے تھے کہ اللہ کے نبی نے کیا فرمایا, جو فرما دیا اس کے اوپر عمل کر لیا. آج ہم کیا چاہتے ہیں کہ ہم بزرگوں کے پاس جائیں, قبروں کے اوپر کیا کیا ہو رہا ہے کہ ایسے مزارات ہیں کہ جب وہاں پر عرس کے نام پر جو سالانہ ہوتا ہے اس کے نام پر چرس اور نشے آور چیزیں باقاعدہ طور پر منگوائی جاتی ہیں اس کے لیے, پھر مرد اور عورتوں کا اخلاص ہونا, خرچ بند ہو گئے, مل گئے, کیا ہو رہا ہے, کچھ بھی نہیں, درگاہ پر گئے. اللہ والوں کی درگاہ پر جانا بالکل جائز ہے, اس سے منع نہیں ہے. حضرت حافظ دانی شہید رحمت اللہ علیہ جو حضرت حاجی صاحب رحمت اللہ علیہ کے ہم زمانہ تھے, ایک ہی شیخ سے بیٹھ تھے, حافظ دانی شہید رحمت اللہ علیہ کو شوق تھا کہ بزرگوں کی قبور جہاں ہوتی تھی قبریں تو ڈھونڈ ڈھونڈ کے کود کود کے جاتے تھے اور وہاں جا کر کے پھر دعا کرتے تھے. تو جانا منع نہیں ہے, لیکن ایک ایسی جگہ جانا جہاں کوئی منکر ہو رہا ہو, حرام کام ہو رہا ہو. اللہ نے کیا فرمایا, ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء, اللہ تعالیٰ تمہارا ہر گناہ معاف کر دیں گے, تمہارا زنا, تمہاری چوری, تمہاری غیبت, لیکن فرمایا شرک کرو گے تو میں معاف نہیں کروں گا. آج کیا ہے, قبر والے سے مانگ رہے ہیں, ہمیں مجھے اولاد دے دے, میری مشکل کو دور کر دے. قبر والے سے مت مانگو, قبر والے کے ذریعے سے مانگو. آج کیا ہے, افراد تفرید ہو گئی. وہ کہتے ہیں ارے اللہ تک جب انسان اوپر چڑھتا ہے تو اس کے لیے سیڑھیوں کی ضرورت ہوتی ہے, تو زندہ سیڑھی کی ضرورت ہوتی ہے, مردہ سیڑھی کی ضرورت نہیں ہوتی. وہاں جائے, جا کر کے دعا کرے, لیکن کس طرح دعا کرے کہ اللہ اس صاحب قبر کی برکت سے جو ایک تیرا نیک بندہ تھا میں جو دعا کر رہا ہوں اس کو اس کی برکت سے قبول فرما, لیکن یہ نہ کہے کہ آپ مجھے اولاد دے دیجیے. خدا فرما چکا قرآن کے اندر, میرے محتاج ہیں پیر و پیمبر. خدا فرما چکا قرآن کے اندر, میرے محتاج ہیں پیر و پیمبر. وہ کیا ہے جو نہیں ہوتا خدا سے, جسے مانتا ہے تو اولیاء سے. انسان آج کیا بن گیا, کہتے ہیں نہیں نہیں بہت بڑے اللہ کے ولی, جانا بالکل وہ نہیں ہے, لیکن روز کی حالت میں ایسے حالات میں کیا کیا چیزیں ہو رہی ہیں, انسان سجدے کر رہا ہے, طواف داتا دربار میں گیا ایک دفعہ, میں حیران رہ گیا کہ لوگ طواف کر رہے ہیں اس کا, اور طواف سمجھ کر کے طواف کر رہے ہیں. اللہ کے بندے, طواف اللہ کے گھر کی سنت ہے, یہ اللہ کے گھر کے لیے ہر چیز کا اللہ تعالیٰ نے ایک مقام رکھا ہے, ایک جگہ رکھی ہے. نماز پڑھنی ہو تو آپ کہاں آتے ہیں, حج کرنا ہو کہاں جاتے ہیں, جہاد کرنا ہو کہاں جائیں گے, میدان جہاد میں. ہر چیز کے لیے اللہ نے ایک چیز رکھی ہے. اب ایک چیز کے اندر اتنا غلو کے اندر گھس جائے کہ طواف شروع کر دیا, سجدہ شروع کر دیا, اب کیا بچا, کیا سجدہ صرف اللہ کے لیے تھا. ورنہ حدیث پاک میں کیا آتا ہے کہ اگر اللہ کے سوا کسی اور کو سجدہ کرنا جائز ہوتا تو اللہ تعالیٰ عورتوں کو حکم دیتے کہ اپنے شوہروں کو سجدہ کریں, لیکن اللہ تعالیٰ نے اس کو اپنے لیے خاص کیا. آج کھلا شرک ہو رہا ہے, لیکن جو روکے تو کہتے ہیں یہ تو وہابی ہو گئے, یہ وہابی ہو گئے, ان کو اللہ والوں سے, بزرگوں سے نفرت ہے. ارے بزرگوں کا جو مقام ہے ان کو ان کے مقام تک رکھو, کبھی انہوں نے اپنی زندگی کے اندر وہ اعمال نہیں کرائے جو آج ان کی قبروں کے اوپر ہو رہے, اور آج اس کو کیا کیا گیا ہے, کھانے پینے کا دھندا بنا لیا گیا, پیٹ بھرنے کا دھندا بنا لیا گیا. آج جالی پیر کیا ہے, گدا مر گیا دفنا دیا وہاں بیٹھ گئے. ہمارے استاد مولانا عبد الرشید صاحب جو شیخ العزیز ہیں, انہوں نے فرمایا کہ وہ جا رہا تھا غریب راستے میں, اس کا گدا بھی کمزور تھا, وہ اچانک جو ہے بےچارا گدا مر گیا, تو اس کے گدے کو اس نے محبت کی, اتنے عرصے سے اس کے ساتھ تھا, میں سوئے نہیں آنکھ کھول کر بیٹھے, تو اتنے عرصے ساتھ رہا, تو اس بیچارے نے گدا کھڈا کھودا اس میں دفن کر دیا. اب وہ کچھ دیر غم کے اندر بیٹھا رہا, تو ایک آدمی آیا, اس نے کہا بھائی آپ یہاں کیسے بیٹھے ہیں اس قبر کے اوپر, कहा अब क्या बताऊं, बहुत गम है। उन्होंने कहा अब गम ना करें, खाना ले आया उसी और। अरे उसने सोचा गधा मरा और खाना आ गया मेरे लिए। उसने कहा इससे अच्छा और क्या काम है, गधे पे मैं क्यों मेहनत करूं। वही बैठा रहा, का खाना मिलता रहा, लोग आते गए, बढ़ते गए, बढ़ते गए। उस अब वो क्या हुआ, खाने पीने का धंधा बन गया। जाली पीरों ने अजीब अजीब चीजें निकाल दी। कभी कुछ दिन पहले मैंने सुना कि एक शख्स ने ये कहा कि मुझे नबी अलैहिस्सलातु वस्सलाम की ज़ियारत नसीब हुई, आप सल्लल्लाहु अलैहि वसल्लम ने मेरी पेशानी पर अल्लाह लिख दिया। और लोगों ने कहा वो नजर भी आ रहा था, और फिर कुछ दिनों के बाद कंधे पर कलमा तैयबा भी लिख दिया। फिर उसके बाद और बोलू कि फिर कहा कि जब मेरी बीवी रोटी पकाती है तो उस रोटी पर कभी अल्लाह लिखा होता है, कभी कलमा लिखा होता है। फिर कहा कि मुझे एक दिन मैं तहज्जुद की नमाज पढ़ करके बैठा था, कुरान करीम हवा में उड़ता हुआ मेरे पास आया और मैंने ले लिया। अब लोग उसके मुतकिल हो गए, अल्लाह का नाम लिखा हुआ है पेशानी के ऊपर, अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम मुसल्ला दे रहे हैं। फिर जब कुछ दिनों के बाद गुस्सा आया किसी को, उसने उठा करके उसको थाने में बंद कराया। जब उसको दो तीन थप्पड़ पड़े तो उसने कहा हाँ मैंने ये सब जाली काम किया था, क्योंकि मेरे पास रोजगार नहीं था, मेरे पास रोजगार नहीं था। आज तीन को क्या मजाक बना लिया कि क्यों, किस वजह से, कि बस किसी तरीके से पेट भर जाए। लेकिन इसका इलाज क्या है, हमारे उस्ताद ने फरमाया, एक अजीब वाक्य सुनाया, पहले भी सुना चुका हूँ, कि वो एक जाली पीर था। क्यों, पीरों से लोग आजकल बहुत डरते हैं, अल्लाह से न डरे, अल्लाह से डरे न डरे, पीरों से बहुत डरते हैं कि अगर पीर ने बद्दुआ दे दी तो मैं तो तबाह हो जाऊंगा, पीर ने बद्दुआ दे दी मैं तो तबाह हो बर्बाद हो जाऊंगा। अल्लाह का खौफ नहीं है उसके दिल में, लेकिन पीर का खौफ है कि पीर ने बद्दुआ दे दी तो मैं गया। तो एक इसी तरह जाहिल पीर था, उसने भी बांध रखा था गांव में कि भाई मैं साल में एक दफा आऊंगा, गंदुम में जो तुम्हारी गंदुम कटती है उसमें से एक हिस्सा मेरे लिए रख दिया करो। वो एक बेचारा जाहिल मुरीद था, वो भी उसकी बीवी जो थी वो अकलमंद थी, वो उसको समझाती थी हर साल तू इसको गंदुम देता है ये ले जाके खा जाता है, इसका क्या फायदा है। एक वाक्य और याद आया, मैं इसको छोड़कर वो सुनाता हूँ। मेरे साथ एक साथी पढ़ता था दौरे हदीस के अंदर, और वो कहाँ का रहने वाला, वेस्ट इंडीज का रहने वाला था, वहां से पढ़ने के लिए आया यहाँ पर। दौरे हदीस के साल में एक दिन मैंने उसको देखा कमरे में लाइट बंद, मालूम नहीं क्या हुआ, निकला। मैंने पूछा भाई क्या कर रहा था लाइट बंद करके, तो मैंने कहा मैं वजीफा पढ़ रहा था। मैं किस चीज का वजीफा, कहा वो एक पीर साहब से मैं बहस हुआ हूं और क्या उनकी पहुंच है, उन्होंने मुझे वजीफा बतलाया। मैंने उसको समझाया, मैंने कहा अल्लाह के बंदे अगर तुझे जाना ही था, और वो पीर साहब भी पंजाब में थे, मैंने कहा तुझे अगर जाना ही था तो किसी अल्लाह यही अल्लाह वाले के पास जाओ, तू किसी ऐसे वैसे के चक्कर में पड़ जाएगा जो तुझे मगरिब से इशा तक का वजीफा करवा रहा है, कुछ दिनों में तू बावला हो जाएगा। क्यों, दौरे हदीस का साल सिहा सित्ता पूरी पढ़नी, जो उलमा बैठे हैं वो जानते हैं कि सुबह से शाम तक फुर्सत नहीं मिलती, उसमें भी वो कर रहा था। खैर उसने कहा, साथी तो थे हम दोनों, उन्होंने कहा चल भाग यहाँ से, तुझे क्या पता बुजुर्गों का क्या मकाम होता। मैंने कहा मकाम और मकान तुझे एक दिन खुद पता चल जाए। कुछ दिनों के बाद उसके पीर साहब यहाँ आ गए, वो शादीशुदा था, यही सामने रहता था। तो टैक्सी में आए, मैंने पूछा ये कौन है, कहने लगे कि मेरा पीर साहब है। मैंने कहा तो गाने सुन रहे थे टैक्सी में, कहा वो कि जब हाजिर कराना होता है किसी को हाजिर तो ये गाना सुनना शुरू कर देते। मैंने कहा अभी भी देख बात आ जा, ये सिर्फ तो आया पीर और तकरीबन 30,000 रुपए की उससे खरीदारी करवाई, फिर भी उसकी आंखों पर ऐसा पर्दा पड़ा कि वो नहीं हटा। फिर मुझे कुछ दिन के बाद कहने लगा कि मैं जा रहा हूँ पीर साहब के पास। अच्छा भाई जब चीजें मैंने इतना समझा दिया, इससे ज्यादा क्या मैं घोल करके पिलाऊंगा, तो ये नहीं समझ में आ रही। चला गया एक हफ्ते के लिए था, आज तीसरे दिन गया। मैंने कहा क्या हुआ, तू पिछले दिन इतनी जल्दी वापस आ गया, एक हफ्ते की तेरी रुख्सत मंजूर है मदरसे में सबक की और तू तीन दिन में वापस आ गया। मैंने कहा यार मेरे साथ बहुत बड़ा धोखा हो गया। मैंने कहा अब क्या हुआ? मैं धोखा बता क्या यार, उस पीर ने मुझे धोखा दे दिया। मैं कहा क्या धोखा क्या दिया? उसने कहा मैं और मेरी बीवी जा रहे थे, दोनों बैठ थे उससे, तो कहा मियाँ बीवी में नोक झोंक हो ही जाती है, लड़ाई हो गई रास्ते में किसी बात पे, वो बीवी रूठ गई उससे, बात नहीं की। उसने जाकर पीर साहब को बता दिया वहां पहुंचकर कि हजरत मेरी बीवी मुझसे नाराज है, आप उसको समझा दें कि इस तरीके से मुझसे ना लड़ा करे। तो पीर साहब ने उसको बाहर निकाला, कहा अपनी बीवी को तन्हाई में मेरे पास भेजी, मैं अकेले में समझा देता हूँ। अब उसकी बीवी भी वहीं की थी, वेस्ट इंडीज की। जब थोड़ी देर बाद उसको अंदर से जो है पीर साहब की चीखने की आवाजें आई, तो उसने जब दरवाजा खोला तो उसकी बीवी जो है पीर साहब की पिटाई कर रही थी। उसने कहा तू ये क्या कर रही है? उसने कहा तू लेके किसके पास आया मुझे? उसने पूछा हुआ क्या? उसने कहा जब मैं अंदर आई हूँ तो इसने कहा कि ये तो है ही ऐसा नाला है, तू इससे तलाक ले ले, मुझसे निकाह कर ले। फिर वो भागा, फिर उसने तौबा की। मैं कहा पहले बात आ जाता तो तेरे 30,000-40,000 रुपए भी बच जाते और वो वक्त भी बच जाता, तेरा सबक भी पूरा हो जाता। आज क्या है, खाने पीने का बस तरीका निकाल ले किसी तरीके। तो उसकी बीवी जो थी, पहला वाक्य जो था, उसकी बीवी जो थी वो पक्की थी, समझाती थी। आखिर उसने एक दफा एक तरकीब सोची, उन्होंने कहा इस दफा पीर आए फिर मैं उसको बताऊं। अल्लाह ताला का करना ऐसा हुआ कि जिस वक्त पीर साहब आए वो अपना हिस्सा वसूल करने, तो शौहर घर पर नहीं था, तो उन्होंने कहा कि भाई वो कहाँ है, मेरा मुरीद कहाँ है? कहा हजरत आपका मुरीद पागल हो गया है, दिमागी तौर पर मफलूज हो चुका है, वो डंडा लेकर ढूंढ रहा है आपको जान से मारने के लिए। कहा क्यों? कहा हजरत मैंने भी उसको बहुत समझाया, अपनी आकबत खराब मत कर, लेकिन पता नहीं क्या बात है वो डंडा लेकर के आपको ढूंढ रहा है। ने सुना डंडा लेकर वो भागा वहां से, नहीं ये ना मेरे पीछे आ जाए मारे। इतनी देर में मुरीद घर में आ गया, उसने कहा सुना है पीर साहब आए हिस्सा मांगने के लिए। उन्होंने कहा, उसने पूछा तूने हिस्सा दिया? उसने कहा पीर साहब ने तो हिस्सा मांगा ही नहीं, उन्होंने कहा कि वो डंडा चाहिए जिससे तेरी पिटाई तेरा शौहर करता है। मैंने कहा मैं तो नहीं दूंगी वो डंडा, वो तो मेरे शौहर का महबूब तरीन डंडा है, उसी से तो मेरी पिटाई करता है और किसी डंडे से मारता नहीं मुझे वो। उसने कहा अरे तू मर जाएगी बदबख्त, तूने किया क्या? ला डंडा दे मैं भी पीर साहब को देकर आऊं। अब जो पीर आगे भाग रहा था ये पीछे डंडा लेके भागा, तो पीर दूर था, इसने आवाज दी पीर साहब डंडा हिलाया, मतलब ये दिखा रहा था कि जो आपने मांगा मैं ले आया, वो समझे ये आ गया पीछे, और तो इसको घुड़ा दौड़ाया और गांव से बाहर निकल गया। तो ये सब क्या है, दीन खालिस था, ये दीन क्या है, खालिस है, दीन आसान है। आज हमने उसको इतना मुश्किल कर दिया, इतना मुश्किल कर दिया कि दीन की हर चीज जमा में उसके अंदर जो है मुश्किलात, सहूलत चाहिए, फला चीज उसमें सहूलत चाहिए। निकाह भाई सादगी से, निकाह इबादत है, सादगी से कर ले, लेकिन अब उसको मुश्किल बना दिया। इबादत जो इबादत थी उस इबादत को मुश्किल बना लिया, खुद अपनी तबीयत से बनाया। हालांकि कोई दीन मुश्किल नहीं है, दीन युसरुन, हदीस पाक में आता है दीन क्या है, सबसे ज्यादा आसान है। तो जाली पीरों पर बात चल पड़ी, कहां से कहां बात पहुंच गई। अगर मना किया जाए तो फिर क्या कहते हैं, अरे वहाबी है ये, इसकी बात में न जाना, इनको बुजुर्गों की कदर नहीं है। जिसकी जैसी कदर जैसा मर्तबा उससे वैसा रास्ता रखे। अगर पीर को खुदा मान ले फिर क्या रह गया? आप कहते हैं मौलाना जैसा जमाना हो वैसा चलना पड़ता है। आज मैं अखबार में पढ़ रहा था कि सऊदी अरब के अंदर हर महीने में ऐसी शिकायतें आ रही हैं कि बीवियां शोहर की पिटाई कर रही हैं। कुछ दिनों के बाद ये होगा मौलाना अब तो जमाना ही ऐसा है, اب تو زمانہ ایسا ہے جہاں کا کہاں کی عقل, کہاں گیا انسان کو اللہ تعالیٰ نے ہمیں مسلمان بنایا, اللہ تعالیٰ نے عقل عطا فرمائی, اللہ نے سید الانبیاء جناب نبی کریم صلی اللہ علیہ وسلم کی امت میں پیدا فرمایا. آج ہمارا کیا حال ہے؟ ہم ٹکڑوں میں بٹے ہیں, فلانا وہ وہابی ہے, فلانا وہ نجدی ہے, فلانا وہ یہ ہے, فلانا وہ یہ ہے. کیا آج مسلمان ایک جا ہو جائے صرف ایک, نہ لسانیت پر نہ عصبیت پر, صرف ایک کلمے کی بنیاد کے اوپر جمع ہو جائے. آج ایک کلمے کی بنیاد پر اگر مسلمان جمع ہو جائے تو دنیا کے کسی کافر کی ہمت نہیں ہے کہ سامنے آ کر کے کھڑا ہو جائے. آج وہ ہم میں تفریق ڈال کر کے ہمارے ہمیں آپس میں لڑوا کر کے کہ تو پٹھان, تو مہاجر, میں سندھی, میں پنجابی, آج یہ تفرقہ ڈال کر کے وہ ہم پر حکومت کر رہے ہیں. آج ان کی بہادری نہیں ہے, ان سے بڑا بزدل و بغیرت کوئی نہیں ہے. اگر ان کے اندر اتنے بہادر اور اتنے غیرت مند تھے تو آج کیوں طالبان کے پاؤں پکڑ رہے ہیں کہ ہم سے مذاکرات کرو؟ بھائی طاقتور ہو تم, تمہارے پاس ایٹم بم ہے, تمہارے پاس بحری بیڑے, ایسے ایسے بحری بیڑے ہیں جس میں 100 سے زائد ہوائی جہاز کھڑے ہوتے ہیں. اب تم ان ملاؤں کے قدموں میں کیوں جا رہے ہو؟ کل تک جن کا مذاق اڑاتے تھے یہ ملا, ارے ان کو تو 2 دن میں ختم, 2 مہینے میں ختم کر دیں گے. آج وہی لمبے کرتے, وہی بڑی بڑی پگڑیاں, وہی پھٹی چپلیں پہننے والے, ان سے کہہ رہے ہو مذاکرات کرو؟ کیوں وہ کلمے کی بنیاد پر ایک جگہ جمع ہو گئے؟ نے کہا ایک کلمہ ایک ہے, ذات کہیں کی بھی ہو, کسی ملک کا ہو, کسی قوم کا ہو, کسی رنگ کا ہو, ایک چیز پر جڑ گئے. اللہ تعالیٰ نے ان کے ہاتھ سے دنیا کی سپر پاور کو گھٹنے ٹیکنے پر مجبور کر دی. آج ہمارے ملک کا حال کیا؟ اگر آج ہم ایک ہو جائے واللہ کسی کی ہمت نہیں ہے. ورنہ کیا زمانہ تھا, ہندوستان کی کیا اوقات تھی کہ پاکستان کو آنکھیں دکھاتا ہے؟ آج وہ آنکھیں دکھا رہا ہے کہ میں یہ کر دوں گا, میں یوں کر دوں گا. اصل میں انہوں نے ابھی جذبہ دیکھا نہیں. مسلمان جب مسلمانوں کی تاریخ گواہ کہ جب ہم نے اندلس پر حکومت کی, مسلمانوں کو حاکمیت ملی, تو کیا ہوا؟ آہستہ آہستہ عیاشی میں پڑتے گئے, یہاں تک کہ حکومت ختم ہو گئی. پھر اللہ تعالیٰ نے مغلیہ دور حکومت عطا کیا, پھر اس کے اندر کیا ہوا؟ آہستہ آہستہ عیاشی کے اندر چلے گئے, پھر وہ سب کچھ چھن گیا. پھر اللہ نے پاکستان عطا فرمایا, اسلام کے لیے پاکستان عطا فرمایا کہ پاکستان بنا کس نام پر؟ کلمے کی بنیاد کے اوپر بنا. پاکستان عطا فرمایا, کچھ دن بعد دین باقی رہا, آہستہ 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 آج یہ حال ہو گیا کہ ایک شخص دین پر عمل کرنا چاہتا ہے. اگر بیٹی عمل کرنا برقع پہننا چاہتی ہے تو ماں باپ کہتے ہیں یہ کیا طریقہ ہے پہننے کا, یہ کیا تو چہرہ چھپا کر کے جائے گی؟ ماں باپ پردہ کرنے سے روک رہے ہیں. بیٹا گاڑی رکھنا چاہتا ہے, ماں باپ منع کر دیتے ہیں, تیری شکل کیسے لگے گی؟ نعوذ باللہ من ذلک. اس مسلمان کو اس یہ بات بولتے وقت یہ سوچنا چاہیے کہ یہ شکل اللہ کے نبی کی شکل تھی. آج تو اس شکل پر اعتراض کر رہا ہے جس شکل سے تجھے کل جو ہے یہ امید ہے کہ قیامت کے دن میرے بخشش, میری سفارش اللہ کے نبی علیہ الصلوۃ والسلام کرائیں گے. تو اس شکل کے اوپر آج انگلی اٹھا رہا ہے. کیوں آج دین سے دور ہوتے جا رہے ہیں؟ دور. انہوں نے سود کفار نے ہمارے اندر عام کر دیا, زنا عام کر دیا, شراب عام کر دی. بازار حدیث پاک میں کیا آتا ہے؟ احب البلاد الى اللہ مساجدها, اللہ کے نزدیک سب سے محبوب ترین جگہ یہ مساجد ہیں. وابغض البلاد الى اللہ اسواقها, اور سب سے مبغوض ترین جگہ اللہ کے نزدیک بازار ہے. آج دیکھیں مساجد نماز ختم ہوتی ہے, مسجدوں کو تالے لگ جاتے ہیں, لیکن بازاروں کو دیکھیے, عید قریب آ رہی ہے, رات رات بھر بازار کھلے ہوئے, خام خواہ گھوم رہے, کچھ لینا نہیں ہے, ایک چپل لینی ہے تو پوری رات آیا کرتی. کہاں کیا عقل ہے بھائی؟ کیا جا ایک زندگی گزارنی ہے. اللہ تعالیٰ نے کوئی ہمیں ابدی نہیں بھیجا یہاں پر کہ تم قیامت تک کے لیے دنیا میں بھیج دیے گئے ہو. کیا کیا پتا چپل لے کر کے دکان سے نکلا اور وہیں گرا اور وہیں انتقال ہو گیا, کیا جواب دے گا اللہ؟ کوئی جواب ہے؟ گھومے جا رہے ہیں, نہیں ہے جو ہاں جہاں سے پسند کیا ہے چپل ہی لینی ہے, جیسی مل رہی ہے لے لے, زندگی گزارنی ہے. آج ہم اپنے تعیش کے اندر پڑ گئے. جو نبی علیہ الصلوۃ والسلام نے فرمایا تھا, کیا فرمایا؟ فرمایا حب الدنیا, جب کفار تم پر مسلط ہوں گے تو کس وجہ سے ہوں گے؟ فرمایا مل وحن یا رسول اللہ, اے اللہ کے نبی یہ وحن ہے کیا چیز؟ فرمایا حب الدنیا, تم دنیا کی محبت میں پڑ جاؤ گے, وہ کراہیت القتال, اور تم اللہ کے راستے میں قتال کرنے کو ناپسند کرو گے. اور آج یہی حال ہے. آپ دیکھیں دنیا کا کوئی اخبار اٹھا کر کے دیکھیں, کوئی بھی وہ اٹھا کر کے دیکھ لیں, جریدہ اٹھا کر کے دیکھ لیں, کیا کہتے ہیں؟ ارے یہ مذہبی ٹھیکیدار ہیں سارے. ارے یہ تو صحابہ کو بھی کہا گیا, اگر کہا جائے کسی مسلمان کو تو اس کو برا نہیں منانا چاہیے. یہ سوچو یہ صحابہ کو بھی کہا گیا. ارے مجنون تک اللہ کے نبی کو اٹھا گیا, تو جو اللہ کے نبی کے طریقے کے اوپر چلے گا اس کو نہیں کہا جائے گا. دادا نے فرمایا جو اللہ کے نبی کے طریقے سے جتنا زیادہ قریب ہوگا اس کا امتحان اللہ تعالیٰ اتنا ہی زیادہ سخت لیں گے. آج لوگ گھبرا جاتے ہیں کہ لوگ تو ہمیں یہ کہہ رہے ہیں کہ ہم نے داڑھی رکھ لی, ہم مولوی بن گئے, اب کھاؤ گے کہاں سے, کماؤ گے کہاں سے؟ ارے جو اللہ سور اور کتوں کو کھلا سکتا ہے وہ انسانوں کو بھی کھلا سکتا ہے. ہم انسان تو بنے, آج انسان انسان بننے کے لیے تیار نہیں ہے. اللہ نے جانور کو پیدا کیا, گائے کو پیدا کیا دودھ دینے کے لیے اور گوشت کے لیے, حیوانات حشرات الارض آسمان میں اڑنے والے پرندے, کیا ان کو دیکھا وہ شکایت کر رہے ہیں کہ اللہ تعالیٰ نے ہمیں بھوکا رکھا ہے؟ پھر آج اشرف المخلوقات ہو کر کے آج ہم یہ کیوں شکایت کر رہے ہیں کہ ہمارے حالات اتنے خراب ہیں؟ معلوم ہوا جس کام کے لیے اللہ نے ان کو پیدا کیا تھا اسی کام میں, اور ہمیں جس چیز کے لیے پیدا کیا تھا ہم نے وہ کام چھوڑ دیا. جب تک امت اس کام کی طرف نہیں آئے گی تبھی ہماری فلاح اور کامیابی نہیں ہو سکتی. نمبر ایک کہ ہم ایک قوم بننے کی فکر کریں. آج عصبیت کے اوپر لڑایا جا رہا ہے, لسانیت پر لڑایا جا رہا ہے, ایک ایک دن میں 20-20 آدمی مارے جا رہے ہیں, یعنی انسانی خون کی قیمت پانی سے بھی زیادہ کمتر ہے. مار دیا جائے لوگ وہیں سے گزر جاتے ہیں, کسی کے ذہن میں یہ خیال تک نہیں آتا. یہ سب کس کی نحوست ہے؟ یہ ساری جمہوریت کی نحوست ہے, یہ اس نظام کی نحوست ہے. اگر اسلامی نظام ہوتا, ایک شخص قتل کرتا ہے اس کو معلوم ہے کہ اگر میں قتل کروں گا تو جواباً میرا بھی گردن میری گردن اڑائی جائے گی, پھر قتل کرے گا؟ بولو بھائی ہمت ہوگی اس کے اندر؟ حضرت جناب نبی کریم صاحب حدود اللہ کا, نعوذ باللہ, حدود اللہ کا لوگ مذاق اڑاتے ہیں. یہ مولوی جو زنا پہ جھنڈے مار رہے ہیں یہ کون سا دین ہے؟ یہ مولوی یہ دل کا معاملہ نہیں ہے, یہ دین کا معاملہ ہے. اس کو دل سے مت سوچو, اس کو آنکھ بند کر کے تسلیم کرو. اس کو جناب نبی کریم صلی اللہ علیہ وسلم کے پاس ایک معاملہ آیا, ایک شخص نے چوری کی اور مکے کے بڑے قبیلے سے تعلق رکھنے والا تھا, اللہ کے نبی علیہ الصلوۃ والسلام نے اس کا ہاتھ کاٹنے کا حکم دے دیا. اس قبیلے کے بڑے جمع ہوئے اور حضرت اسامہ ابن زید رضی اللہ تعالیٰ عنہ جو نبی علیہ الصلوۃ والسلام کے منہ بولے بیٹے تھے ان کے پاس آئے کہ آپ اللہ کے نبی سے سفارش کر دیجئے کہ اللہ کے نبی ہم سے جتنا پیسہ لینا چاہے لے لے, جتنا جزیہ لینا چاہے لے لے, لیکن اس کا ہاتھ نہ کاٹیں, ہمارے قبیلے کی بے عزتی ہے. حضرت اسامہ ابن زید رضی اللہ تعالیٰ عنہ نے کیا فرمایا؟ فرمایا اللہ کے نبی اس چیز کو کبھی تسلیم نہیں کریں گے. انہوں نے کہا کہ آپ ہمارے خاطر ایک دفعہ کہہ تو دیجئے. حضرت اسامہ ابن زید رضی اللہ تعالیٰ عنہ نے وعدہ فرما دیا, گئے جا کر کے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم جس قبیلے کے فرض پر آپ نے حد جاری کی ہے اس قبیلے کے سردار میرے پاس آئے تھے اور انہوں نے سفارش کی ہے کہ آپ جتنا جزیہ ہم سے لینا چاہتے ہیں جتنا مال لینا چاہتے ہیں ہم آپ کو دینے کے لیے تیار ہیں, لیکن آپ اس کا ہاتھ نہ کاٹے. اللہ کے نبی حدیث پاک میں آتا ہے کہ اللہ کے نبی کا چہرہ سرخ ہو گیا اور فرمایا اللہ اگر اس کی جگہ فاطمہ بنت محمد بھی ہوتی میں اس کا بھی ہاتھ کاٹتا. یہ دین اسلام. آج لوگ نعرے لگاتے ہیں جمہوریت 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 نے دیا کیا ہے. آج 7 سال ہو گئے پاکستان بنے ہوئے, 7 سال کے اندر ترقی کا یہ حال ہونا چاہیے تھا کہ بجلی مفت ہونی چاہیے تھی, بجلی ختم ہے. جب اسلام ہو تو پھر کیا ہوتا ہے, انسان گھروں کے دروازے کھول کر کے سوتا ہے. کیونکہ جب آپ کا امیر حاکم اس کے دل میں اللہ کا خوف ہوگا تو اس کے رعایا کے دل میں بھی اللہ کا خوف ہوگا, اور جب حاکم چور اور ڈاکو اور زانی بن جائے گا تو پھر رعایا کے اندر بھی ڈاکہ زنا غبن ہر چیز اس کے اندر پائی جائے گی. جب حاکم اچھے تھے, حضرت عمر بن عبد العزیز ان کے زمانے کا واقعہ ہے کہ ایسا امن تھا کہ شیر اور بکری ایک ہی گھاٹ سے پانی پیتے تھے. ایک شخص نے ایک دن دیکھا کہ گھاٹ پر پینے کے لیے بکری پانی آئی, اچانک شیر نے حملہ کر دیا. تو اللہ کا ولی تھا, اس نے جیسے ہی دیکھا اس نے کہا عمر بن عبد العزیز اس دنیا سے چلے گئے, اور تحقیق کی تو واقعی اسی وقت کچھ دیر قبل حضرت عمر بن عبد العزیز کا انتقال ہو چکا تھا. اللہ تعالیٰ نے اسلام کے نظام میں برکت رکھی ہے. یہ نظام وہ ایک نظام میں اور آپ مل کر کے بناتے ہیں, یا یہ مجمع ہزاروں کا مجمع ہے اس کے اندر سے منتخب کیا جائے کہ ذہین ترین افراد اس مسجد کو چلانے کے لیے کچھ ایسے چیزیں مرتب کرے جس سے مسجد چلانے میں آسانی ہو. ایک مہینہ چیز چلتی ہے, پھر اس کے بعد کیا مشورہ ہوتا ہے, اس میں تبدیلی کی جائے, یہ چیز صحیح نہیں ہے. پھر بناتے ہیں, پھر اس کے بعد دوسرے مہینے میں پھر کیا مشورہ ہوتا ہے, یہ چیز صحیح نہیں ہے. کیوں؟ انسان حال دیکھ سکتا ہے, مستقبل نہیں دیکھ سکتا. اور اللہ تعالیٰ نے جو نظام نازل فرمایا, اللہ تعالیٰ نے ماضی حال اور مستقبل تینوں نظر میں رکھ کر انسان کے لیے بنایا. اسی لیے کیا فرمایا, دین ومن یبتغی غیر الاسلام دینا فلن یقبل منہ وہو فی الآخرۃ من الخاسرین. اگر کوئی دوسرا اسلام دوسرا دین لے کر کے آیا, اللہ تعالیٰ فرماتے ہیں ہرگز ہرگز قیامت کے دن اس کا قبول نہیں کیا جائے گا. آج ہمیں دین کی بات کرتے ہوئے شرم آتی ہے, اپنے آپ کو مسلمان بتاتے ہوئے حیا آتی ہے کہ ہم کس طرح بتا دیں کہ ہم مسلمان. تو پھر کیا محبت رہے گی؟ خواجہ صاحب نے کیا فرمایا شیخ, فرمایا جائے جسے زاہد نہ مجذوب نظر آئے, بھائے نہ جسے رند, وہ پھر کیوں ادھر آئے. فرمایا اسلام محتاج نہیں ہے کسی کا. جائے جسے زاہد نہ مجذوب نظر آئے, بھائے نہ جسے رند, وہ پھر کیوں ادھر آئے. دیوانہ جسے بننا ہو وہ جائے کہیں اور, پروانہ جسے بننا ہو وہ آئے تو چشم و بسر آئے. دین اسلام کیا ہے؟ اللہ تعالیٰ ہمارے محتاج نہیں, ہم اللہ کے محتاج ہیں. بولو بھائی, ہم محتاج ہیں, اللہ تعالیٰ محتاج ہیں. نعوذ باللہ, آج ہم کسی معاملے کے اندر, آپ ملک کے معاملے سے لے کے گھر کے معاملے تک میں بھی کبھی انسان کا معاملہ پیش آتا ہے, اگر اس سے پوچھا جائے اس معاملے کو کیسے حل کر رہے ہو تو کیا کہتا ہے, اس کا جواب فوری کیا ہوتا ہے, کہتا ہے بہت غور کر رہا ہوں, مشورے کر رہا ہوں. اللہ کے بندے اس معاملے کو دیکھ تو صحیح قرآن میں اس کا حل موجود ہے یا نہیں, اگر موجود ہے تو قرآن سے حل کیوں نہیں لے رہا. آج ہم ذلت اور رسوائی کے جس گڑے کے اندر چلے گئے اس کے اندر ایک یہ بھی ہے کہ ہم نے سر کے قرآن کر دیا. آج ہم گھر میں کوئی معاملہ پیش آ گیا, اولاد کے ساتھ معاملہ پیش آ گیا, ہم کسی عالم سے مشورہ نہیں کرتے, دوستوں سے مشورہ کرتے ہیں. تیری رائے کیا ہے یار, میں کیا کروں اس معاملے کے اندر. اگر قوم و ملت کا آج پاکستان پر یہ حال ہے تو آج جب تبصرہ ہوتا ہے تو ہر تبصرہ نگار کیا کہتا ہے, میری رائے یہ, میری رائے میں یوں ہونا چاہیے. ارے میری اور تیری رائے کیا ہے, سب سے بڑھ کر اللہ اللہ تعالیٰ کی رائے. جنہوں نے اللہ کی رائے کو مقدم کیا آج اللہ تعالیٰ نے ان کو فاتح بنا دیا, اللہ نے ان کو فاتح بنا دیا. جبکہ ان کے پاس کوئی ایٹم بم نہیں ہے, کوئی ان کے پاس میزائل نہیں ہے, کوئی ان کے پاس جہاز نہیں ہے, لیکن اللہ تعالیٰ نے ایمان کا روب جو رکھا ہے, حضرت جلال الدین رومی رحمتہ اللہ علیہ فرماتے ہیں کہ اللہ نے جو دل شیر کے سینے میں رکھا ہے وہ لومڑی کے سینے میں نہیں رکھا, اور جو دل اللہ تعالیٰ نے چوہے کے سینے میں رکھا ہے, جو بلی کے سینے میں رکھا ہے وہ چوہے